यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। डडेलधुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, छ जना घाइते, मृतक सबैको शनाखत। वर्षाको कारण देशभरका 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, आवत जावतमा समस्या। र युक्रेनको किवमा रसियाले गरेको हवाई आक्रमणमा परि 13 जनाको ज्यान गयो। समाचार अब विस्तारमा। डडेलधुराको नवदुर्गा गाउँपालिका 5 आज बिहान C1J 738 नम्बरको जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नवदुर्गा 5 18 वर्षीय सुरेश साउद, 23 वर्षीय सुरेश पार्की, 40 वर्षीय तारा अवस्थी र 72 वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो। यसै गरी घाइते हुनेमा सोही वडाका 18 वर्षीय सुशीला विक, 44 वर्षीय प्रकाश विक, 48 वर्षीय चन्द्र बहादुर साउद, 35 वर्षीय राम बहादुर साउद, 42 वर्षीय गणेश बहादुर साउद र वर्ष 4 प्रतीका पार्की छन्। घाइतेहरूलाई उपचारको लागि सदरमुकाम स्थित डडेलधुरा अस्पताल लगिएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाले देशभरका विभिन्न 9 सड़कमा आवत जावत पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क विभागद्वारा जारी सूचनाका अनुसार बाढ़ी पहिरोको कारण आज विभिन्न 9 सड़क खण्ड अवरूद्ध भएका छन् भने 151 सड़क खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ। सूचनाका अनुसार मुलुकभरका 371 सड़क खण्ड मध्ये 211 सड़क खण्ड पूर्ण खुलेका छन्। सड़क विभागका सूचना अधिकृत अमित कुमार शर्माले बाढ़ी पहिरो डुबानले सड़कमा क्षति पुग्नु, सवारी साधन आवत जावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सड़क निर्माण अन्य मरमत कार्य लगायतका कारण सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। विभागका अनुसार यही असार 24 गते हिमताल फुटेर चीनबाट आएको बाढ़ीको कारण गल्छी, त्रिशुली, मैलुङ, स्याप्रुबेसी, रसुवागढ़ी सड़क खण्ड अझैसम्म पूर्ण रूपमा अवरूद्ध छ। यसै गरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढ़िरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। पानीको बहाव बढ़िरहेको र पुल निर्माण भइरहेको कारण उत्तर दक्षिण कोशी राजमार्ग पनि अवरूद्ध छ। साउन 6 गते बेली ब्रिज बाढ़ीले बगाएको कारण तमोर करिडोरको चतुरा, मूलघाट, माझी घाट, अमरापुर, डाँडा, गणेश चोक सड़क खण्ड अवरूद्ध छ। तातोपानी टिमुरे स्थित ठोरी रोसुवागढ़ी सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ। विभाग अनुसार पश्चिम रूकुमको भेरी करिडोर अन्तर्गत छिन्नु मरिम सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको र लेदो पहिरो पन्छ्याउने काम भइरहेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङ जुनबीच शिष्टाचार भेटघाट भएको छ। भेटको अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढ़ीले क्षति पुर्याएको रोसुवा नाकाको पुल र सड़कको पुननिर्माण, विगतमा भएका सहमति अनुसारका सड़क पूर्वाधारको स्तर उन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज ललितपुरमा आयोजित नेपाललाई अल्प विकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति बहस कार्यक्रममा उहाँले विश्वव्यापी सन्दर्भ र परिस्थिति अनुसार अनुदानमुखी भएर अगाडि बढ़न नसकिने र मुलुकको विकासको लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले योजनाको लागत र प्रतिफल मूल्यांकन नगरी योजना बैंकमा योजना समावेश गर्ने परिपाटीले समस्या आएको बताउनुभयो। अर्थमन्त्री पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन पनि अनौपचारिक अर्थतन्त्रको प्रभाव दायरालाई सोच्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो। पूर्व योजनाकार मञ्चका उपाध्यक्ष डाक्टर पोषराज पाण्डेले नेपाल मानव विकास प्रतिवेदन अनुसार क्षमता अभिवृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने, प्रतिस्पर्धात्मक विकास प्रक्रियालाई जोड़ दिँदै समृद्धितर्फको यात्रालाई अन्तर्राष्ट्रिय समुदायले पनि सम्मान र विश्वास गर्न सक्ने गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। भोजपुरमा स्थानीय तहले चासो नदेखाउँदा भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएको छ। आयोगले आवश्यक विवरण संकलन, सर्वेक्षण, जग्गा पहिचान र अभिलेख अध्यावधिको काममा स्थानीय तहको प्रत्यक्ष संलग्नता अपरिहार्य भए पनि स्थानीय तहले चासो नदिँदा काम अपेक्षित रूपमा अघि बढ़न नसकेको जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भूमि समस्या समाधान आयोगले बारम्बार छलफल मार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ्याङ्क आउन ढिलाइ हुने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति भोजपुरका अध्यक्ष देवीराम चौलागाईले बताउनुभयो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र सिफारिश गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएको भए पनि धेरै स्थानीय तहले यसमा ध्यान नदिएको उहाँको भनाइ छ।
सबै वडाहरूबाट जति छिटो छरितो ढंगले काम गर्नुपर्ने त्यो ढिला सुस्ती भइरहेको हामीले महसुस छ। स्थानीय तहहरूले सबैले अगाडि बढ़दिनु भयो भने हामीलाई काम गर्न अझै सजिलो हुन्छ। काम शुरू गरौं भनेर केन्द्रबाट अहिले 500 कपी धनी पूर्जा श्रेष्ठहरू पनि हामीले ल्याइसकेका छौं, तर अब अझै तलबाट चाहिँ सबै कुराहरू नभएकोले अहिले हामीले धनी पूर्जा वितरण गरिहाल्न पाइरहेका छैन।
जिल्लाका 9 स्थानीय तह मध्ये हालसम्म प्रमाणीकरण भएर सडानन्द नगरपालिका र आम्चो गाउँपालिकाबाट तथ्याङ्क आएको छ भने पौवादुमा र हतोगढ़ी गाउँपालिकामा प्रमाणीकरणको काम करिब अन्तिम चरणमा रहेको आयोगले जनाएको छ। अन्य केही स्थानीय तहले आंशिक रूपमा काम गरेको भए पनि भोजपुर नगरपालिकाले भने अहिलेसम्म कुनै तथ्याङ्क नपठाएको आयोगको भनाइ छ। नापी कार्यालय भोजपुरका प्रमुख सागर राज गिरी:
960 लगातारहरु चाहिँ प्रविष्टि भइसकेका छन्। यसपछि के हुन्छ भन्दाखेरि पालिकाहरूले प्रमाणीकरण गरेर पठाएपछि आयोगले चाहिँ अब हामीले पुनर्पुष्टिका लागि मालपुत कार्यालयमा उहाँको नाममा के कस्तो छ, जग्गाहरू छ कि छैन, दाई विरोध के पर्छन्, त्यो आएपछि उहाँहरू पुनर्पुष्टि हुनुभयो र हामीले फिल्डमा गएर उहाँले कति कुन जग्गा बसोबास गरिरहनु भएको छ, कहाँको जग्गा दिन मिल्ने हो नमिल्ने हो त्यो कुराहरू हेर्छौँ र कति एरियासम्म दिन मिल्ने त्यो जग्गाहरूमा चाहिँ अब हामीले नापी टोलीहरूलाई पहिचान गर्छौँ र दिन मिल्ने जग्गाहरू चाहिँ हामीले उहाँहरूलाई वितरण गर्छौँ।
अझै पनि धेरै जसो स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रिपोर्ट पछि बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी लिपुलेक लगायतका सीमा समस्या आपसी संवाद र सहमतिको आधारमा समाधान गर्नुपर्ने बताउनु भएको छ। आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले विगतमा कालापानी लिपुलेक लिम्पिया धुरा जस्ता सीमा समस्या समाधानको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गर्नुभयो। मल्लकालीन कलाकृतिले भरिपूर्ण पाटन दरबार क्षेत्रमा रहेको संग्रहालय अवलोकन गर्न दैनिक 1000 जनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत संग्रहालयभित्र रहेका विभिन्न चोक, हेटी, काष्ठकला, मूर्तिकला र वास्तुकला पर्यटकका आकर्षणका केन्द्र बनेका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
5 शताब्दीको मंगल हेटीदेखि 17 शताब्दीको हरिसिद्धि मन्दिर लगायतका सम्पदा अटाएको पाटन संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ नै लाग्ने गर्छ। राजा योगेन्द्र मल्लको गरूडा संयुक्त नागले बेरिएको अग्लो शिला स्तम्भमाथि राखिएको सुनको चरा हेर्दै मुख्यद्वारबाट छिरेपछि मल्लकालीन हिन्दू र बुद्ध धर्मसँग सम्बन्धित कलाकृतिले त्यहाँ जाने जो कोहीमा पनि थप जिज्ञासा जगाउँछ। केशव नारायण चोकबाट शुरू हुने संग्रहालयको यात्रामा 15 शताब्दीको मणिमण्डप, 16 शताब्दीको कृष्ण मन्दिर, 17 शताब्दीको हरिसिद्धि मन्दिर समेत देख्न पाइन्छ। प्राचीनकालमा मणि झर्थ्यो भन्ने किम्वदन्ती रहेको मणि मण्डपमा बसेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको साइत हेर्ने चलन अहिले पनि कायम छ। राजा सिद्धि नरसिंह मल्ल, श्रीनिवास मल्ल तथा योगेन्द्र मल्लको पालामा कलाकृतिको उच्चतम विकास भएको इतिहास रहेको बताउनुहुन्छ पाटनमै जन्मेर हुर्कनुभएका संस्कृतिका अध्येता ऋषि आमाथे।
सिद्धि नरसिंह मल्लले चाहिँ पाटनलाई चाहिँ इन्डिपेन्डेन्ट सिटीको रूपमा घोषणा गरे। पाटन दरबार क्षेत्र भनेको त सबैभन्दा पुरानो ठाउँहरू मध्ये बस्ती भएको ठाउँ हो।
वार्षिक 2 करोड़ भन्दा बढी आमदानी हुने संग्रहालयमा विदेशीलाई 1000 र नेपालीलाई 30 रूपियाँ प्रवेश शुल्क राखिएको छ। हप्ताको 7 दिन बिहान 8 बजेदेखि बेलुका 7 बजेसम्म खुल्ला रहने संग्रहालयमा दैनिक 1000 भन्दा बढी पर्यटकहरू आउने गर्दछन्। पाटन दरबार बारे विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइ हुने हुँदा पुस्तकमा पढेका कलालाई आफ्नै आँखाले हेर्न र अनुभूत गर्न आउने विद्यार्थीहरूको संख्या पनि उल्लेखनीय हुने गरेको छ। गोदावरी स्थित सुरचना स्कूलका विनोद महर्जन पढेको कुरा देखाउन बच्चाहरूलाई लिएर आएको बताउनुहुन्छ।
उनीहरूले पढेको कुराहरू चाहिँ फिल गर्ने हेर्ने अवसरको लागि लिएर
शिव पार्वतीको मूर्तिदेखि राजा श्रीनिवास मल्लको सिंहासन, पृथ्वी वीर विक्रम शाहको राजदण्ड, रानीको श्रृंगार सामग्री, राजाको ढुङ्गाको खाट, मिथिला आर्ट लगायत बौद्ध धर्मका भाव पोखिने प्राचीन मूर्ति र अरू थुप्रै मूर्त अमूर्त सम्पदाले प्राचीन कालदेखि नै नेपालमा धार्मिक सद्भाव थियो भन्ने सन्देश दिँदै आएका छन्। संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखे दरबार क्षेत्रमा वास्तुकला र मूर्तिकला हेर्न बढी पर्यटकहरू आउने गरेको बताउनुहुन्छ। उहाँका अनुसार सुन्दरी चोकको कलाकृति छुटाउने नहुने सम्पदा हो।
हामी काठमाडौँमा छौँ भने एकचोटि सुन्दरी चोक जानै पर्छ, यदि सुन्दरी चोक गएन भने पछि फेरि आउनुपर्छ।
दरबार क्षेत्रका शताब्दीदेखिका टुनालहरू आजको अत्याधुनिक इन्जिनियरिङको आधार हो। प्राचीनकालीन धार्मिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व रहेको उक्त क्षेत्रले लामो उतार चढ़ावपछि 2054 सालमा संग्रहालयको स्वरूप पाएको हो। देशभित्र मात्रै नभई विश्वमै नेपाली कलाको प्रचारको माध्यम बनेको पाटन दरबार संग्रहालय नेपाली कला, संस्कृति र सम्पदाको नमूना हो। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट पछि बाँकी समाचार। भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहान उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिउनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ। कुनै त्रुटि भएको भई आज ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। गौरा पर्व आजदेखि शुरू भएको छ। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजबाट विधिवत रूपमा 4 दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरूढा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरूढा पञ्चमी पनि भनिन्छ। आजैदेखि ठाउँ ठाउँमा देउडा समेत खेलिने प्रचलन छ। प्राचीन कालदेखि नै पर्वत राज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीको रूपमा पूजा अर्चना गर्ने प्रचलन रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम,
राष्ट्रको संचार। विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको किबमा रसियाले गए रातभरि गरेको हवाई आक्रमणमा 3 बालबालिका सहित 13 जनाको ज्यान गएको छ। ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेर रसियाले गरेको सो आक्रमणमा 24 जना घाइते भएका छन्। आक्रमणमा द्वारनेप्स्की जिल्लामा एउटा 5 तले भवन ध्वस्त भएको र निप्रो जिल्लामा आवासीय भवनमा आगो लागेको थियो। उत्तर कोरियाका नेता किम जोङ उन आगामी हप्ता चीनको बेजिङमा हुने सैनिक परेडमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उभिनु हुने चीनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यको लागि अमेरिकाले मध्यस्थताको प्रयास गरिरहेको बेला उत्तर कोरियाली नेतालाई भेट्न चाहेको बताउनु भएको अवस्थामा उत्तर कोरियाली नेता चीन जानुहुने भएको हो। आगामी सेप्टेम्बर 3 चीनको विजय दिवस भिक्ट्री डेमा बेजिङमा विश्वका नेताहरूलाई आमन्त्रण गर्ने गरिन्छ। 26 राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरू समारोहमा सहभागी हुनेछन्। अब मौसम। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बंगालको खाड़ीबाट मनसूनी हावाको प्रभाव बढ़ेको पनि महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। डडेलधुरामा जीव दुर्घटनामा 4 जनाको मृत्यु, 6 जना घाइते, मृतक सबैको शनाखत। वर्षाको कारण देशभरका 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, आवत जावतमा समस्या र युक्रेनको किबमा रसियाले गरेको हवाई आक्रमणमा परि 13 जनाको ज्यान गयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।